دعوت اسلام تیری دھوم مچی ہو.
آج جو مبلغ دعوت اسلامی خصوصی طور پر ہمارے ساتھ شامل ہوئے ہیں ماشاءاللہ رکن شورا ہیں, اور یہ امیر اہل سنت کی بارگاہ میں امیر اہل سنت کے ساتھ چل مدینہ بھی ہو چکے ہیں. میں آج آپ کو پہلے ہی بتا رہا ہوں, پہلے ہی تعارف کروا رہا ہوں, آج آپ کو گیس کرنے کا موقع نہیں دیں گے. الحمدللہ حاجی وقار المدینہ ہمارے سلسلے کو رونق بخشے ہوئے ہیں. مرحبا حضرت, آپ کی آمد ہمارے سلسلے میں مرحبا. کچھ اپنی زندگی کی ماضی کے بارے میں بتائیے. اچھا پہلے یہ بتائیے تھے کیا اور پھر کیا ہوئے سر, پہلے ہمیں یہ تو پتہ چلے نا کہ بھائی کیا خیال ہے مدنی چینل کے ناظرین, پہلے یہ پتہ چلنا چاہیے نا کہ یہ تھے کیا اور بنے کیا ہیں. کیا تھے حاجی صاحب, پہلے کیا بیک گراؤنڈ تھا آپ کا؟
دعوت اسلامی کے مدنی ماحول میں آنے سے پہلے میں ایک پلیئر تھا, اور کافی جنون کی حد تک کھیلنے کا شوق تھا.
یو آر کریزی اباؤٹ اسپورٹس.
اچھا, اور یعنی کم عمر ہونے کے باوجود یعنی اتنا کھیلنے کا شوق تھا, اور ایسا میں یعنی اپنی ٹیم کا کھلاڑی تھا کہ میں اپنی ٹیم کا کیپٹن بھی تھا ایک کلب کا.
اچھا, مطلب یعنی کم عمر تھے لیکن سب پر فائق تھے.
جی, وہ یعنی کھیلنے کا جیتنے کا ایسا شوق تھا کہ بس میں کھیلتا رہوں, جیتا رہوں اور کوئی مقام پاؤں دنیا میں نا کھیل کے حوالے سے. اچھا, جیسے ایک خواہش ہوتی ہے انسان کی,
مطلب آگے بڑھنے کی دھن تھی,
آگے بڑھنے کی دھن تھی, چھانے کی دھن تھی, اس طرح مطلب وہ کھیلنے کی دھن تھی. تو ہاکی کا میں بیسک ایک پلیئر تھا, دیگر گیمز بھی کرتا تھا لیکن بالخصوص ہاکی, اور اس میں بھی مطلب مین رول ادا کرنے والے جو پلیئرس تھے ان میں میں کھیلتا رہا ہاکی وغیرہ.
اچھا جی, تو کہاں تک گئے حاجی صاحب آپ؟ یعنی اگر
یعنی بیسک جو گیم تھی وہ تو میں نے اپنے محلے وغیرہ سے شروع کی تھی, لیکن کرتے کرتے اس میں پھر اسکول میں, اور پھر ایک کلب جوائن کیا تھا, پھر اس کا کیپٹن بنا, اور مطلب اس کلب کی حد تک یعنی جو ایک ضلع لیول کا ہوتا ہے اس
میں. اچھا, ضلع لیول تک آپ؟
جی جی, اس وقت تک. اچھا, یعنی اچھا, کھیلنے کی وہ ترکیب تھی.
اچھا, تو پھر اس کے بعد یعنی کہ آپ اسی دوران نوجوانی کی ہی عمر میں گویا کہ آپ مدنی ماحول سے منسلک ہوئے؟
الحمدللہ, یعنی اس کے یعنی اس کلب کے بعد اللہ تعالیٰ نے مجھے دعوت اسلامی کا مدنی ماحول عطا فرما دیا.
اچھا, ایسا تو نہیں آئی صاحب, دیکھیں ایک تھوڑا سا یعنی ہو سکتا ہے آپ کو چبھتا ہوا لگے سوال, لیکن ترکیب اگر آپ اجازت دیں تو میں
جی ارشاد فرمائیں.
بھائی کسی کے ذہن میں آ سکتا ہے نا کہ ہو سکتا ہے آپ ایک یعنی کہ مضبوط پلیئر نہ ہوئے ہوں یا اچھے کھلاڑی نہ ہوئے آپ, تو جو ہے وہ اور آپ کے ظاہر ہے کہ جو جس کلب کے ساتھ آپ کھیلتے ہوں گے ایفیلیٹڈ ہوں گے آپ, تو وہاں سے کوئی ابھرتا ہوا ٹیلنٹ یا آپ کے جو کلیگز ہوں گے کوئی ابھرتا ہوا ٹیلنٹ سامنے نہیں آیا ہوگا, کسی بڑی سطح پر نہیں پہنچا ہوگا, تو ہو سکتا ہے آپ ڈس اپوائنٹ ہو گئے ہوں اور آپ نے جو ہے نا وہ کہا یار کہ چلو اب یہاں تو یہ بن نہیں رہا, تو اب اس کیریئر کو جو ہے نا اس فیلڈ کو چھوڑ دیتے ہیں. بھلے آپ کو جنون تھا یہ تھا وہ, تب جائیں گے جب جنون زیادہ ہو اور پھر وہ توقعات پوری نہ ہو تو ڈس اپوائنٹمنٹ بھی تو شدید ہو سکتی ہے نا, جس شدت سے آپ کریزی تھے اسی شدت سے آپ کو ڈس اپوائنٹمنٹ ہوئی, آپ نے وہ فیلڈ ہی ختم کر دی اور پھر آپ کیا ہوگا. اب یہ آپ انسپائر ہو کر آئے اور یا واقعی اگر آپ وہاں ہوتے تو کہیں آگے بڑھتے اور آپ کے کلیگس کا کیا ہوگا, یہ تو کچھ
اس میں یعنی گیم کھیلنے کے حوالے سے میری یہ کیفیت تھی کہ کسی چیز کا جب جنون کی حد تک شوق ہوتا ہے انسان کو تو انسان اس پہ فائق ہونے کی کوشش کرتا ہے. تو اب اس سے اندازہ کر لیں کہ جب وہ میں مدنی ماحول سے پہلے کھیلتا تھا تو کم عمر ہونے کے باوجود ٹیم کا کیپٹن تھا, ٹیم کا کیپٹن کون ہوتا ہے آپ اس سے اندازہ کر سکتے ہیں.
جی جی,
پھر جو میرے ساتھ بیسک گیم میں میرے ساتھ کھیلتے تھے یا اس میں ٹیم میں شامل تھے, تو آج وہ اس گیم بیس پر پاکستان کی مختلف پوسٹوں پر فائز ہیں.
اچھا
جی, مطلب آفیسر رینک پہ ہیں اور مطلب پاکستان کی وہ اچھے جو دنیا والے سے ہوتی ہے قومی ٹیم ہوتی ہے, مطلب بڑی لیول کی ٹیم ہے تو ان میں ان کا شمار کیا جاتا ہے.
اچھا,
ملتے رہتے ہیں مجھے وہ, مطلب ملاقات رہتی ہے.
اچھا, تو وہ تو بینیفٹس لے رہے ہوں گے, مطلب ظاہر ہے کہ ان کو دنیاوی لحاظ سے ارننگز بھی ہو رہی ہیں, اور پھر سوال پہ دیکھیں سوال قائم ہوتا جا رہا ہے نا, اب وہ دنیا کے مختلف ملکوں میں بھی ان کو جانے کا ذہن بنا ہوا, تو ابھی آپ کے ذہن میں کبھی خیال نہیں آتا یا کوئی ایسا انسیڈنٹ نہیں ہوا کہ آپ کو آپ سوچتے ہو کہ یار اگر مطلب میں اب تھوڑی سی اجازت دے دیں میں کر لوں؟
بینیفٹ کی آپ بات کریں تو میرے ایک ساتھ کھیلنے والے میرے دوست تھے اسکول کے, تو وہ پہلے کرکٹ کھیلتے تھے, ان کو پھر اس وقت اسکول لائف میں میں نے مائل کیا کہ آپ ہاکی کھیلیں, اس طرح مطلب موٹیویٹ کر کے ان کو میں نے گیم سکھائی ترکیب کی. تو پاکستان میں ایک اچھے ادارے میں وہ آفیسر رینک پر ہیں اس وقت.
اچھا, تو اسپورٹس کی بنیاد پر؟
جی, اسپورٹس کی بنیاد پر, یعنی اچھے رینک پر وہ آگے اور مطلب آفیسر بن گئے. پھر ایک دفعہ اچانک جیسے فرما رہے ہیں بینیفٹ کی بات فرما رہے ہیں, تو ان سے میری ملاقات ہوگی. अब मुलाकात जब उनसे ही तो उन्होंने मुझे मतलब पहचाना नहीं, तो उनका नाम मैंने लेकर
पहचाना
जी मुझे नहीं पहचाना,
क्यों नहीं पहचाना?
मतलब इस गेटअप में मदनी हुलिया के अंदर सब्जी मामा शरीफ और दाढ़ी शरीफ और जैसे मदनी हुलिया था वो देखने के बाद मुझे नहीं पहचाना।
मतलब उस उन्होंने तो प्लेयर को देखा था,
उन्होंने प्लेयर को देखा था, टीम के कैप्टन को देखा था, अपने क्लास फेलो को देखा था और मदनी मॉल से पहले देखा था।
ठीक है।
लेकिन जब वो दोबारा मतलब मुलाकात हुई तो अल्हम्दुलिल्लाह उनका नाम लेके मैंने उनसे मुखातिब हुआ, उनसे मुलाकात की, तो बहुत हैरान हुए और जेन पे जोर देने लगे कि आप कौन है,
कौन
सवाल किया मुझे, अच्छा, आप कौन है? मैंने कहा कि आप जेन पे जोर दें कि आपकी क्लास में आपके साथ एक वो भाई बैठते थे उनका ये नाम था जी। मैंने कहा मैं वही हूँ, एकदम लपक कर मेरे पास, मुझे अपने सीने के साथ लगाया और मतलब बहुत वो खुश हुए। और मतलब वो फिर सलाम दुआ के बाद जब तरकीब चली तो यही बात उन्होंने मुझसे की जो आज आप मुझसे पूछ रहे हैं,
अच्छा।
अगर आप भी टीम में होते तो शायद आप फुलां टीम के कैप्टन होते, नेशनल के या मतलब एक इंटरनेशनल प्लेयर बनते, तो आपने मुझे सिखाई थी तो आज मैं दुनिया के मुख्तलिफ ममालिक में जा चुका हूँ। चंद ममालिक के नाम लिए उन्होंने कि इस मुल्क में गया, इस मुल्क में गया, ये बेनिफिट्स मिले, इतना अच्छा रैंक मिला, ये तरकीब बनी। तो उनकी बातें सुनने के बाद तो उनको मैंने चंद सवालात कायम किए और उसका जवाब दिया, तो बहुत मतलब उनके पास जवाब नहीं बन पाए। तो मैंने कहा देखें अल्लाह का करम है कि उस पाक परवरदिगार ने मुझे जो दुनिया में एक आने का मकसद था उसको पाने की कोशिश के लिए एक अच्छा मदनी मोहलत आ फरमा है
माशाल्लाह।
और दुनियावी हवाले से देखें तो वाकई आपके बेनिफिट्स आपको मिल रहे हैं, लेकिन जिस टीम को आपने ज्वाइन किया है उनसे मैंने जरा मोहब्बत बातें की कि जिस टीम को आपने ज्वाइन किया है कि उस टीम में एक मखसूस वक्त तक खेलेंगे फिर आपकी रिटायरमेंट में। अल्हम्दुलिल्लाह जिस टीम को मैंने ज्वाइन किया उसमें रिटायरमेंट नहीं है
माशाल्लाह माशाल्लाह।
सेकंड बात ये कि
अल्लाह हमें रिटायरमेंट चाहिए भी नहीं।
बिल्कुल मदनी माहौल से इंशाल्लाह अल्लाह की रहमत से जाएंगे, हमारे पीर मुर्शिद कामिल हैं, एक अच्छा मदनी माहौल है, हम भागना भी चाहें तो हमें माहौल वाले फिर खींच के ले
आए,
ऐसा प्यारा मदनी माहौल है। उसके बाद फिर उनको मैंने रख के देखें आपने आपका मैच होता है इंसानों के खिलाफ, दावत इस्लामी आने के बाद हमारा मैच होता है शैतान के खिलाफ और जीत इंशाल्लाह हमारी
इंशाल्लाह इंशाल्लाह।
और दूसरी बात है कि आपने कहा कि बेनिफिट्स मिले मुझे और मैं फलां फलां कंट्री के अंदर होकर आया हूँ, बाकी आपके लिए होगी, लेकिन अल्लाह का करम देखें कि मुझे अल्लाह ताला ने इस मदनी मॉल को ज्वाइन करने के बाद, इस मदनी टीम में सिलेक्शन के बाद जिस जगह जाने की सआदत नसीब फरमाई है उसका नाम सरजमीन मदीना है।
अल्लाह अल्लाह।
और सादत भी पीरो मुर्शिद के साथ
अल्लाह अकबर अल्लाह अकबर।
आप देखें कि किसका सफर अच्छा, किसकी टीम अच्छी, किसका मैच अच्छा, और इंशाल्लाह जब हम मैच जीत जाएंगे तो अल्लाह की रहमत से इंशाल्लाह उसकी मतलब राज उम्मीद है कि इंशाल्लाह खात्मा ईमान पर होगा और इस मैच जीतने के बाद हम जन्नतुल फिरदौस में जाएंगे।
इनाम भी बड़ा है ना इंशाल्लाह,
बहुत बड़ा इनाम है। तो जब मैंने उनसे बातें की तो लपक कर मेरे सीने लग गए कि वकार भाई हकीकत में जो बेनिफिट्स आप कहना है वो मैं नहीं पा सका
माशाल्लाह। तो वो तो इतने सारे मुल्कों में गए थे, मुल्कों का तो तस्कर आपका है, इसका भी जवाब है कोई? आप
देखिए अल्लाह का करम है कि दावत इस्लामी के मदनी माहौल में किसी किस्म की कमी नहीं है और मौके इतने मतलब दुनिया में लोग सियाहत के लिए जाते हैं
जी जी।
तो दावत इस्लामी ने दुनिया भर में दीन की खिदमत के लिए मदनी काफलों का काम लॉन्च किया ना, तो मदनी काफलों में सफर की सआदत के लिए मुझे भी अल्लाह के करम से पाकिस्तान से बाहर, ये सबसे पहले मैं अर्ज कर चुका कि सबसे अजीम मदनी काफला तो वो था जो अमीर अल सुन्नत की सोहबत में सफरे मदीना में हज की सआदत नसीब हुई, चल मदीना की सआदत नसीब हुई, अल्लाह फिर नसीब फरमाए। इसके बाद फिर
और कहां कहां जी जी और कहां कहां
जी, इसमें अफ्रीकन कंट्रीज में एक मुल्क सुना होगा आपने कीनिया
जी जी,
कीनिया में मतलब जाने की सआदत नसीब हुई, उसके बिल्कुल साथ एक मुल्क है युगंडा, वहाँ जाने की सआदत नसीब हुई, फिर एक मुल्क है तंजानिया, वहाँ मदनी काफले में सफर करने की सआदत मिली, फिर एक और मुल्क है सेंट्रल अफ्रीका का नाइजेरिया, वहाँ मदनी काफले की सआदत नसीब हुई, फिर एक मुल्क है मोजम्बिक, वहाँ मदनी काफले की सआदत मिली, फिर एक मुल्क है साउथ अफ्रीका, वहाँ मदनी काफले की सआदत मिली। कई ममालिक में दावत इस्लामी के मदनी माहौल की बरकत से मुझे भी सआदत मिली।
क्या ये टीम है कि जो ये खेलने वालों को, हंसने वालों को रोना सिखला देती है? तो क्या कभी तो वो वक्त भी होगा ना जब आपने पहली दफा रोते हुए देखा होगा कि ये कौन सी दुनिया है कि ये यहाँ नौजवान बूढ़े बच्चे अशबाग होते हैं, रोते हैं। तो सिलेक्शन का सिलसिला चल रहा था कि दावत इस्लामी की टीम में कैसे सिलेक्ट हुए आप?
जैसे मैंने पहले अर्ज किया कि खेलने का और मैचेस जीतने का मुझे जुनून की हद तक शौक था, मेरी कैफियत ये थी कि मैं इतनी शिद्दत के साथ और इतना ज़्यादा खेलता था कि हॉकी में मतलब जो कैरी होती है ना
जी जी,
दुनिया भी जो गेम में कैरी होती है या गोल करना होता है, तो टीम में ज़्यादा गोल करना या सेंटर फॉरवर्ड जो होता है वो मेन खिलाड़ी होता है, वो मेरी जिम्मेदारी थी। तो मैं उसके लिए फिर वो स्टिक के साथ कैरी करता, घर में भी आके मैं वो कैरी करता रहता था, और खाने पीने की होश नहीं, तो इस तरह की तरकीबें थी सारी, और इतने वो मैचेस जीतने की तरकीबें थी कि मतलब वो हारना नहीं मैंने मैच ना, धुन थी बहुत ज़्यादा, और उसमें फिर वो छोटी ट्रॉफीज लेकर तो बड़ी ट्रॉफी तक, कई ट्रॉफीज, मेडल, शील्ड, असनाद, वो सारी मेरे पास मतलब महफूज थी उस वक्त ना, पूरा एक रैक भरा होता था। तो एक दिन मैं खेलने के बाद वापस आया तो मोहल्ले के अंदर मेरे एक स्कूल फेलो थे, तो उन्होंने आकर मुझ पर इंफादी कोशिश की और मुलाकात की कि वो हमारे करीब जो नूरानी मस्जिद है, तो मुझे कहानियाँ सुनने का और अच्छी बातें, दिलचस्प बातें सुनने का बहुत शौक था ना।
अच्छा
जी, तो मैं मुझे उन्होंने मेरी नफ्सियात के मुताबिक आकर कहा कि वकार भी आपको बड़ा शौक है ऐसी बातें सुनने का, तो इस मस्जिद में ना एक बड़े खूबसूरत और बड़े नेक सीरत एक भाई आते हैं, इस्लामी भाई, पहली बार सुना इस्लामी भाई का लफ्ज़।
अच्छा, अच्छा
जी, तो वो आते हैं तो आप ज्यादा नहीं, सिर्फ वो 12-15 मिनट की तरकीब बना देना। तो इशा की नमाज का वक्त था।
अच्छा,
मैंने कहा उसमें जैसे माहौल से पहले वो था कि दूरी का कि वो वजू करना पड़ेगा, तो 17 रकत होंगी तो तरकीबें होंगी, तो सारा खैर मुझे जिन बना के ले गए वो। तो मैं जब मस्जिद में पहुंचा तो नमाज के बाद उन्होंने इतने खूबसूरत अंदाज से दर्स दिया, फैजा इतना प्यारा दर्स दिया उन्होंने, माशाल्लाह। यानी अंदाज
दर्स देने वालों का तो जो है ना, जो दर्स देते होंगे, चाहे घर में दर्स देते हों, चाहे दुकान पर देते हों, जहाँ दुकानों पर भी दर्स होता है, काम की जगहों पर भी, कारोबारों पर भी, चौक दर्स भी होते हैं, मार्केट दर्स होते हैं, और मस्जिदों में दर्स होते हैं। दर्स देने वालों को तो जो है बहुत ढारस हो गई होगी, कौन कहाँ किस वक्त किस तरह माहौल में आ गए, माशाल्लाह जारी रखें।
उसने ये था कि जब उन्होंने दर्स दिया तो दर्स के बाद उनका जो लबो लहजा और मीठा मीठा नरम अंदाज और निगाहें नीची, और मैंने फर्स्ट टाइम अपनी जिंदगी में किसी यंगस्टर को, किसी नौजवान को ना इस स्टाइल में देखा था,
माशाल्लाह।
और मेरे लिए बड़ी हैरत की बात थी कि मतलब मेरी उम्र का या मुझसे कुछ बड़ा और इतना वज़े क़तअ, दाढ़ी शरीफ भी और सब्जी मामा। तो इससे पहले चूंकि नजर आते थे इस्लामी भाई ना, तो मैं अवॉइड करता था सब्जी मामले को देख के आगे पीछे हो जाना और मतलब इनसे दूर दूर रहना। लेकिन फर्स्ट टाइम जब इनके करीब हुआ, देखा और आके बैठा दर्स हुआ, इन्होंने फिर बड़ी मोहब्बत के साथ मुझे अगले रोज आने की दावत दी,
माशाल्लाह।
तो मुझे दिलचस्पी पैदा हो गई,
इंफादी कोशिश,
इंफादी कोशिश। अच्छा, इतने प्यार से की कि मेरा दिल भरा ना उससे कि यार मतलब बहुत अच्छी बात की इन्होंने, और सुकून मिला मुझे ना। यानी मैं गेम भी करता था तो उसने एक अपनी सुकून की कैफियत, लेकिन अब जो सुकून मिला ये बहुत ज्यादा मुसल्लत, बड़ी दिलचस्पी पैदा हुई। मैं घर गया तो मेरी कैफियत कुछ बदली हुई थी। फिर मैं गया दोबारा अगले दिन, मुझे अब इंतजार था शिद्दत से कि कब इशा का वक्त होगा और कब मैं जाऊंगा इनकी बातें सुनूंगा। तो ये नहीं, फिर मैं जब दोबारा पहुंचा इनके पास, दर्स हुआ, इत्तेफाक से उन्हीं दिनों गुलजारे तैयबा, जिसे सरगोधा भी कहते हैं,
जी जी,
उसमें अमीर अहले सुन्नत की आमद थी। अब वो कड़ियां मिलती गई, अल्लाह का एक करम ऐसा हुआ कि वो सबब बनता गया। तो उन्होंने मुझे कहा कैसे वो अमीर अहले सुन्नत हैं, बापा की इज़्ज़त का तारुफ करवाया।
अच्छा, माशाल्लाह।
तो ये तशरीफ ला रहे हैं तो आप भी चलिएगा। तो मैंने कहा इंशाल्लाह मैं चलूंगा। आगे जब वो अमीर अहले सुन्नत दामद बरकातम लालिया का एक अजीम शान इज्तिमा था, मैंने जिंदगी में पहली मरतबा इतने लोगों को किसी मकाम पर जमा देखा, और था भी वो मैदान इज्तिमा टाइप, और एक नई चीज थी कि मतलब इतनी तादाद में लोग और मतलब इतनी तवज्जो के साथ और सन्नाटा छाया हुआ था। तो अच्छा। मुझे था कि अमीर अहले सुन्नत कोई बहुत ज्यादा वो होंगे, मतलब ज़ईफ़ुल उम्र होंगे और मतलब अच्छा, उनकी अच्छा। वो कैफियत होंगी और एक मखसूस जो वज़्क़त होती है, उस अंदाज़ से बड़ा लिबास होगा, तो बहुत बड़ा रश होगा, इनके साथ आएंगे तो बड़ा इस्तकबाल होगा, तरकीबें होंगी। लेकिन जब 9 बजे के बयान का वक्त था,
अच्छा
जी, अब 9 बज के कुछ मिनट हो गए और बड़े तवज्जो के साथ ना लोग वो यकसुई के साथ किसी मोहल्ले की बातें सुन रहे हैं। तो उन्होंने जब मैंने उनसे आस्था से पूछा कि वो अमीर अहले सुन्नत जिनका आप कह रहे थे वो नहीं आए, टाइम तो ऊपर हो गए, ये लोग तो बड़े टाइम के पाबंद होते हैं, तो मुझे इशारा करके यही तो है अमीर अहले सुन्नत।
अल्लाह,
उसके बाद जो मेरी कैफियत बनी, मैंने कहा ये अमीर अहले सुन्नत है, इतना यानी खूबसूरत चेहरा, बिल्कुल उस वक्त ब्लैक दाढ़ी थी बापा की, काले रंग की, और बिल्कुल यानी बापा की एज कम थी उस वक्त। तो उसके बाद जब अमीर अहले सुन्नत ने बयान फरमाया तो
बाबा को देखते देखते बयान करें, माशाल्लाह, वो देखें चैनल पर चल
रहा है, सुभान अल्लाह, आप
बस देखते देखते आप बयान करते जाए, क्या तो देखा
अमीर अहले सुन्नत दामद बरकातहुम लालिया का, जब वो चेहरा देखा, इनकी कैफियत देखी और मतलब इनकी जियारत की, तो उसके बाद यानी माहौल में आने से पहले हमें ये समझाया गया था कि जो मर्द होते हैं ना वो रोते नहीं है, ये عورتوں کا کام ہوتا ہے, بچوں کا کام ہوتا ہے. تو اب جب باپا نے وہاں دعا کروائی تو میری زندگی میں وہ انقلاب تھا کہ اتنے سارے اسلامی بھائی مرد اور روڈ کے اوپر وہ زاروں قطار رو رہے ہیں, آہوں سسکیوں کی آوازیں آ رہی ہیں. تو میں نے ذہن میں سوچا کہ یہ کوئی بہت بڑی روحانی شخصیت ہیں. میں تو سنتا تھا خالی, کتابوں میں پڑھا تھا کہ ولی ہوتے ہیں اور ان کی یہ کیفیات ہوتی ہیں, کتابوں کے حد تک تو ذہن تھا, لیکن ذہن میں یہ نہیں تھا کہ اس دور میں بھی ایسے ہوں گے. اب پریکٹیکل آنکھوں سے دیکھ رہا تھا, اور جب میں نے دیکھا تو میری کیفیت بالکل, میں نے کہا میں نے اب ہو نہ ہونا, یہ آج مجھے جہاں بھی ان کو ڈھونڈنا پڑے نا میں ان کے پیچھے جاؤں گا. مجھے نہیں پتا تھا کہاں سے ان کی آمد ہوئی ہے, یہ تھا باب المدینہ سے, تو کہاں ٹھہرے ہوئے ہیں, کب تک ہیں, واپس چل جائیں گے, بس میں نے دھن کی کہ میں نے ان کی زیارت کرنی. اچھا رات کا پتہ چلا کہ آج یہ اتنے بجے فلاں مقام پہ ملاقات کریں گے, باہر مدینہ مسجد تھی فیکٹری ریا کی, وہاں پر وہ میں پوچھتے پوچھتے اپنے ٹیم کے کھلاڑیوں کو ساتھ لیں گے.
اچھا
جی,
ان کو آپ نے فیلنگ بتائی ساری کی,
ان کی بھی فیلنگ تھی, ان کی میں ساتھ لے گیا تھا دو تین دوستوں کو, کھلاڑیوں کو کہ چلیں مل کے, جیسے وہ
گیدرنگ
ان میں ساتھ لے گیا کہ چلتے ہیں, آج مولانا صاحب آ رہے ہیں ان کی وہ جا کے دیکھتے ہیں. فرسٹ ٹائم تھا میرا کسی اس انداز میں شرکت کرنا, میں کچھ تنقیدی ذہن بھی اس میں رکھتا تھا.
ٹھیک ہے,
تو لیکن جب امیر عصمت کی ذات دیکھی, ان کا بیان سنا, ان کی وہ دعا سنی, تو دنیا بدل گئی میرے اندر, اور مجھے شوق ہو گیا میں نے ان سے ملنا, ان کے ہاتھ چومنے. اب جب میں لائن میں لگا رات کو اس وقت, تو امیر سنت کی بارگاہ میں حاضر ہوا, ملاقات کی, تو امیر سنت نے بڑے شفقت بھرے انداز سے, بڑے میٹھے انداز سے, بڑے توجہ والے انداز سے, یعنی اتنا پیارا انداز تھا کہ شاید مجھے زندگی میں ایسی پہلی ملاقات ملی ہو.
لجپال پریت نے توڑ دینی,
جی جی, باں پھڑ دینی چھوڑ
دینی,
تو وہ ایسی نگاہ فرمائی باپا نے کہ میرا جیسے دل کھینچ لیا باپا نے, اور میرے جسم پہ کپ کپی تاری تھی, آنکھوں میں آنسو تاری تھے, میری آنکھوں سے آنسو نکلنا میرے لیے حیرت انگیز تھا نا اس وقت, میں بھی رو رہا ہوں, مجھے نہیں پتا تھا, اور میں کانپ رہا ہوں, اور بس مجھے یہ کہ میرا دل نہ کرے نا ملے اس کو چھوڑنے کو نا, اس وقت میری ایسی فیلنگ تھی. پھر میں
یعنی ان کی روحانیت آپ نے محسوس کی اپنے بدن,
آپ یقین کریں, کیونکہ ایک لائف میں فرسٹ ٹائم دیکھا, اور بالکل تصور نہیں تھا یا توقع نہیں تھی کہ میری زندگی میں بھی ایسا موڑ آئے گا کہ میں ان چیزوں کو محسوس کروں گا, دیکھوں گا, یا میرے ساتھ بھی ایسا ہوگا. کتابوں میں تو پڑھا تھا اسکول کالج میں کہ ایسے اولیاء کرام کے تصرفات ہوتے ہیں, تو فیل کیا میں نے اپنی ذات میں. پھر اس کے بعد میری ابھی داڑھی شریف نکلی نہیں تھی نا,
اچھا اچھا ٹھیک ہے,
تو امیر سنت نے مجھے داڑھی شریف کا اشارہ فرمایا, اور اس کے بعد میں وہاں بیٹھ گیا. اب ایک نئی بات جو اس رات مجھے موٹیویٹ کرنے میں ایک بڑی مددگار اور ثابت ہوئی کہ رمضان شریف کا مہینہ نہیں تھا. اب سنا تھا کہ وہ رمضان شریف کے اندر تو روزے ہر مسلمان رکھتا ہے,
صحیح,
تو ماہ رمضان کے علاوہ کوئی اور مہینہ تھا. تو کچھ دیر کے بعد وہ آواز آئی کہ امیر السنت ساحری فرمائیں گے. میرے تو مجھے عجیب, میرے کو رمضان ہے نہیں, یہ ساری کہاں سے کریں گے؟ تو کسی نے بتایا کہ بھائی یہ اللہ کا کرم ہے, سال بھر عموماً یہ روزہ رکھنے کی سعادت پاتے ہیں. مجھے تو میں نے کہا سال بھر کہتے ہیں, کم و بیش سال بھر رکھتے ہیں چند دن کے علاوہ امیر السنت, تو ان کی معمولات میں شامل.
پھر کیا ہوا ایسا؟
پھر یعنی اتنی میری دلچسپی بڑھ چکی تھی نا اس وقت کہ اب میں امیر السنت کا نا ایک ایک حرکت کو اور انداز کو اپنی زندگی میں نا وہ نیا محسوس کر رہا تھا نا.
ٹھیک ہے,
میری انٹرسٹ بڑھتی جا رہی تھی. تو اب اس کے بعد جب میں نے دیکھا کہ سحری کا وقت ہے, تو اب میں نوٹ کر رہا تھا, تو امیر اہل سنت دامت برکاتہ کی سحری بھی کیا تھی اس وقت, وہ ابلے سے چاول تھے.
ٹھیک, مطلب یعنی ایک ذہن میں میرے خیال آ رہا ہے
جی
کہ یعنی اس عقیدت کے پیچھے جو ہے وہ یعنی پہلے تولنا, پھر یعنی یہ عقیدت, پہلے کچھ دیکھا ہے آپ نے, جبھی تو متاثر ہوئے نا.
میں
یہ وہی بیان کر رہے ہیں جی, جاری رکھیں
جی. میں نے اس وقت فیلنگز میری جاری تھی نا
جی جی,
تو میں نے اس کی, میرا تنقیدی ذہن بھی تھا.
ٹھیک ہے,
یعنی میں مطلب نا تنقید بھی کرتا تھا, بالخصوص مذہبی لوگوں پر نا.
ٹھیک ہے,
تو اب ظاہر ہے چونکہ میں اب اس کو واچ کر رہا ہوں اس چیز کو, یعنی عقیدت تو ہوگی تھی لیکن مزید فیلنگز بڑھا رہا تھا اپنی, اس میں محسوسات لے رہا تھا, چیزیں پک کر رہا تھا. تو اس وقت کیا ہوا کہ سحری کا دسترخوان لگا, تو اس میں صرف وہ تھوڑے سے چاول رکھے گئے.
اچھا,
تو پتہ چلا کہ ٹیفن بھی امیر السنت باب المدینہ سے ساتھ لے کے چلے,
اللہ اکبر,
اور نمک کی وہ جو مطلب وہ
نمکدانی
وغیرہ وہ بھی ساتھ ہی, اس میں نمک ختم ہو چکا تھا.
اچھا,
اب امیر السنت کو نمک کی حاجت ہوئی, تو کسی اسلامی بھائی نے کہیں سے نمک اٹھا کر امیر السنت کو لا کر پیش کر دیا. اب امیر علیہ السنت بہت متقی ہیں, دنیا دیکھتی ہے. اب جب نمک رکھا تو باپا نے سوال کیا کہ بیٹا یہ نمک آپ کا ہے؟ اب میں یہ دیکھ رہا تھا بات نا, اب چونکہ ہم تو نمک کی کیا ویلیو تھی ہمارے سامنے, ہم تو سبزی خریدنے جائیں تو دو چار گاجریں ویسے ہی کھا جائیں, اور جیسے ایک رواج دنیا کا کو کھانے پینے میں احتیاط نہیں تھی, اس میں ایسی ترکیبیں تھیں. اب باپا کے سامنے نمک رکھا تو امیر علیہ السنت نے نمک کی چٹکی نہیں لی, حاجت تھی آپ کو اس میں ڈالنا تھا آپ نے, تو آپ نے پوچھا آپ کا, اس نے کہا جی خاموشی کا میرا نہیں ہے. से पापा ने वापस कर दिया।
अच्छा,
मैं बहुत हैरान हुआ। फिर यहाँ तक कि उस नमक के मालिक को बुलाया गया, उसने आके परमिशन दी और फिर आपने चुटकी भर नमक इस्तेमाल फरमाया। मेरी तो दुनिया जेर जबर हो गई कि जो इंसान नमक की चुटकी लेने में भी इतना एहतियात करता है, वो खुद कितना बड़े किरदार का मालिक होगा। इसके अंदर की दुनिया कैसी होगी, इसकी रूहानियत कैसी होगी, इसके अंदर फिक्र उम्मत कैसी होगी, ये कैसा बड़ा खौफ खुदा रखने वाला इंसान होगा। आप यकीन करें, जब ये चीजें देखी ना, तो उसके बाद बस वो मैंने फैसला कर लिया कि ये सच्चे हैं, ये वो हैं कि जिनके साथ लगूंगा तो मेरी दुनिया भी, कब्र भी, आखरत भी ऐसे चमक जाएगी कि शायद ही नसीब वालों को मौका मिलेगा। तो अल्हम्दुलिल्लाह मैंने उसके बाद दावत इस्लामी ज्वाइन कर ली।
माशाल्लाह।